بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی آدرنیہ شروتاؤں کی سیوا میں حسن عباس اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤ، صدا کی بھانتی آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی تلاوت ایوم اس کے انواع سے کریں گے۔ آج آپ پوتر قرآن مجید کے سورہ حجرات کی 12ویں اور 13ویں آیتوں کی تلاوت اور انواع سنیں گے۔ قاری ہیں شری عبد الباسط۔
بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اجتنبوا كثيرا من الظن إن بعض ولا تجسسوا ولا يغتب بعضكم بعضا أيحب أحدكم أن يأكل لحم أخيه ميتا واتقوا الله إن الله تواب رحيم يا صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، ہے ایمان لانے والوں، بہت سی سوچوں سے بچو کہ کچھ سوچیں پاپ ہوتی ہیں، اور ٹوہ میں مت رہو، اور نہ تم میں سے کوئی پیٹھ پیچھے کسی کی نندا کرے۔ کیا تم میں سے کوئی اس بات کو پسند کرے گا کہ اپنے مرے ہوئے بھائی کا ماس کھائے؟ تمہیں سوئم اس بات سے گھن آئے گی، اور ایشور سے ڈرتے رہو، نسندیہ ایشور توبہ سویکار کرنے والا اور دیاوان ہے۔ ہے لوگو، ہم نے تمہیں ایک پرش و استری سے پیدا کیا، اور تمہاری بہت سی جاتیاں اور ونش بنائے تاکہ تم ایک دوسرے کو پہچان سکو۔ निसंदेह ईश्वर की दृष्टि में तुम्हारे बीच सबसे अधिक प्रतिष्ठित वो है जो ईश्वर से सबसे अधिक भय रखता है। निसंदेह ईश्वर अत्यंत ज्ञानी और जानकार है।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, कार्यक्रम में आपका स्वागत है। आज सोमवार है, मई की 17, शव्वाल की 5 और उर्दी बहिश्त माह की 27 तारीख। कार्यक्रमों की रूपरेखा इस प्रकार है। समाचार पहले पेश किए जाएंगे, विश्व समाचारों के बाद राजनीतिक चर्चा का दैनिक कार्यक्रम होगा। उसके उपरांत हम आपको साप्ताहिक कार्यक्रम सुनवाएंगे विश्व दर्पण, और सभा के अंत में आप एक अन्य साप्ताहिक कार्यक्रम सुनेंगे जल संकट। तो श्रोताओं, ये थी हमारे आज के कार्यक्रमों की रूपरेखा। हमारे इन कार्यक्रमों को आप हमारी वेबसाइट पर भी देख सकते हैं, parstoday.com/hi। इन कार्यक्रमों के बारे में आप अपने विचारों और अपनी प्रतिक्रियाओं को हमें ईमेल के माध्यम से भेज सकते हैं। हमारा ईमेल आईडी है hindi@wsirib.ir। और अब कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है। अब आप कायम रिजवी और मरियम मेहरदादी से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। फिलिस्तीनी इलाकों पर ज़ायनी शासन के पाशविक हमलों में शहीद होने वालों की संख्या 200 से अधिक हो गई है। ईरान ने फिलिस्तीनियों के अधिकारों के सम्मान को वैश्विक जिम्मेदारी बताते हुए कहा है कि तेहरान साहसी फिलिस्तीनियों के साथ है। ईरान के राष्ट्रपति ने क्षेत्रीय देशों के मतभेदों को दूर कराने में इराक की सकारात्मक भूमिका की सराहना की है। भारत के किसान नेता राकेश टिकैत ने कहा है कि सरकार कोरोना से फेल होने के बाद अब बहानेबाजी में लगी हुई है। और अब आप विस्तार से समाचार सुनिए।
पश्चिमी तट और बैतुल मुकद्दस में फिलिस्तीनियों पर ज़ायूनियों के हमलों में अब तक कम से कम 218 फिलिस्तीनी शहीद हुए हैं। इन हमलों में घायल होने वाले फिलिस्तीनियों की संख्या 5,604 बताई जा रही है। फिलिस्तीन के स्वास्थ्य मंत्रालय ने सोमवार को ऐलान किया है कि गजा में शहीदों की संख्या 197 तक पहुंच गई है, जिनमें 34 महिलाएं शामिल हैं, जबकि घायलों की संख्या 1235 है। फिलिस्तीन के स्वास्थ्य मंत्रालय ने पश्चिमी तट और बैतुल मुकद्दस में फिलिस्तीनी शहीदों की संख्या 21 और घायलों की संख्या 4,369 बताई है। इस रिपोर्ट के अनुसार ज़ायूनी शासन गजा में स्थित एक बहुमंजिला आवासीय इमारत सहित अब तक फिलिस्तीनियों की 90 इमारतों को ध्वस्त कर चुका है।
फिलिस्तीनी प्रतिरोधकर्ताओं ने गजा पट्टी पर ज़ायूनियों के पाशविक हमलों के 8वें दिन सोमवार को एक ज़ायूनी युद्धपोत को मिसाइल का लक्ष्य बनाया। अल मयादीन टीवी चैनल के अनुसार सोमवार को फिलिस्तीन के इस्लामी प्रतिरोध संगठन हमास की सैन्य शाखा इज़्ज़ुद्दीन कस्साम ब्रिगेड ने अस्कलान और कीसुफीम सैन्य छावनियों पर मिसाइल हमले किए। ज़ायूनी ठिकानों पर हमलों को जारी रखते हुए कस्साम ब्रिगेड ने आज से दीरुत के उत्तर में स्थित मार्स सैन्य छावनी और इरेज ज़ायूनी कॉलोनी पर रॉकेटों से हमला किया। इसके बाद फिलिस्तीनी जियालों ने सोमवार को ही बेर असबा में स्थित ज़ायूनी हवाई छावनी हत्सरिम को भी मिसाइल का लक्ष्य बनाया।
ایران کی قدس فورس کے کمانڈر جنرل اسماعیل قاآنی نے مہتوپورن بیان دیتے ہوئے یہ کہا ہے کہ فلسطینیوں کو چاہیے کہ اسرائیل کے مٹ جانے کے بعد علاقے کا پربندھن سنبھالنے کی وہ تیاری پوری کر لے۔ میڈیا میں آنے والی رپورٹوں کے انوسار جنرل قاآنی نے فلسطینی سنگٹھنوں کے نیتاؤں سے ٹیلی فون سے بات چیت میں جہاں ورتمان یدھ کے بارے میں وستار سے بات کی، وہیں پر یہ بھی کہا ہے کہ ورتمان گھٹناؤں نے فلسطین کو ایتہاسک موڑ پر پہنچا دیا ہے۔ قاآنی نے کہا کہ فلسطینی راشٹر کو چاہیے کہ اسرائیل کے ختم ہو جانے کے بعد پورے فلسطینی علاقوں کا پربندھن سنبھالنے کے لیے وہ تیار ہو جائے۔ انہوں نے وعدہ کیا کہ پورے فلسطینی علاقوں کو آزاد کرانے کے لیے فلسطینیوں کو جس مدد کی بھی ضرورت ہے اس کے لیے ہم تیار ہیں۔
ایران کے ودیش منترالے کے پروکتا نے فلسطینیوں کے ادھیکاروں کے سمان کو ویشوک ذمہ داری بتاتے ہوئے کہا ہے کہ تہران ساسی فلسطینیوں کے ساتھ ہے۔ سعید خطیب زادے کا کہنا تھا کہ فلسطین اور غزہ کے اتیاچار گرست لوگوں کے ورودھ اویدھ زائونی شاسن کے تازہ حملوں کی ہم کڑے شبدوں میں نندا کرتے ہیں۔ ان حملوں کے کارن بچوں اور مہیلاؤں سہیت 200 سے زیادہ نردوش فلسطینی شہید ہو چکے ہیں۔ بیان میں کہا گیا ہے کہ بمباری کر کے آواسیہ شتروں کو نشٹ کرنا مانواادھیکاروں تتھا انتراشٹریہ قانونوں کا کھلا الگھن ہے جس کا کسی بھی روپ میں اوچتیہ نہیں درشایا جا سکتا۔ ایران کے ودیش منترالے کے پروکتا نے اپنے بیان میں وشو کی سبھی سرکاروں اور انتراشٹریہ سنستھانوں سے مانگ کی ہے کہ اتیاچاری کے مقابلے میں وہ پکشپاتی رویہ چھوڑ دیں۔ سعید خطیب ذاتی کے بیان میں آیا ہے کہ ہم وشو کے سبھی راشٹروں، مسلمان سنگٹھنوں تتھا سنستھاؤں، وشیش روپ سے او آئی سی سے اپیل کرتے ہیں کہ وہ ایک جٹ ہو کر زائنی شاسن کی اتیاچار پورن کارروائیوں کے مقابلے میں فلسطین کی نہتی اور اتیاچار گرست جنتا کا ساتھ دیں۔
فلسطین کے پرتیرودھ آندولن حماس کے پولیٹ بیورو کے پرمکھ اسماعیل ہنیہ نے کہا ہے کہ غزہ کی لڑائی ایسا ایتہاسک موڑ ہے جس سے یہ ثابت ہوتا ہے کہ فلسطین کی آزادی اور فلسطینیوں کے ادھیکار حاصل کرنے کا صرف ایک ہی راستہ ہے، اور وہ راستہ ہے پرتیرودھ۔ سوموار کو اخبار کے مطابق قدس اور مسجد الاقصی پر زائونی شاسن کے جاری حملوں پر اسماعیل ہنیہ نے کہا، غزہ جس لڑائی میں شامل ہے وہ قدس کا سمرتھن کرنے کے لیے ہے، کیونکہ قدس ہی فلسطین کا مکھیہ مدعا ہے۔ فلسطین کے لوگوں کے دل کی یہ دھڑکن ہے اور یہ مدعا ہی انہیں ایک جٹ رکھے ہوئے ہے۔ انہوں نے کہا کہ جو کچھ قدس، ویسٹ بینک اور 1948 میں قبضہ کیے گئے علاقوں میں گھٹ رہا ہے، اس سے سب کے سامنے پرتیرودھ کی سینی شکتی کی اپلبدھی ظاہر ہو گئی ہے۔ اسماعیل ہنیہ نے کہا کہ امریکہ کی اگوائی میں پشچم یہ جان لے کہ آج سے اسے فلسطینی راشٹر اور پرتیرودھ کے ساتھ ویوہار میں دوسرا انداز اپنانا ہوگا۔
امریکی سینیٹر نے امریکہ کی اور سے اسرائیل کے سینی مدد کو غیر قانونی بتاتے ہوئے اسے روکنے کی مانگ کی ہے۔ ارنا کے انوسار ورمونٹ سے آزاد سینیٹر برنی سینڈرز نے غزہ میں سنگھرش وراہم مانگ کرتے ہوئے کہا کہ امریکہ کی اور سے اسرائیل کی مدد غزہ پٹی میں مانواادھیکاروں کے الگھن میں استعمال ہوتی ہے جو غیر قانونی ہے۔ انہوں نے رویوار کو ایک ٹویٹ میں غزہ میں تباہی کو نردیتا بتاتے ہوئے وہاں ترنت سنگھرش وراہم کی اپیل کی۔ انہوں نے امریکہ کی اور سے اسرائیل کو دی جانے والی قریب $4 ارب کی سینی مدد کا ذکر کرتے ہوئے کہا، یہ غیر قانونی ہے کہ امریکی مدد مانواادھیکاروں کے الگھن میں استعمال ہو۔
ایران کے راشٹرپتی نے شیتریہ دیشوں کے مدبھیدوں کو دور کرنے میں عراق کی سکاراتمک بھومیکا کی سراہنا کی۔ انہوں نے کہا کہ عراق کی شانتی و استھرتا کو ایران کی شانتی و استھرتا ہم سمجھتے ہیں۔ ڈاکٹر حسن روحانی نے تکفیری آتنکی گٹوں سے مقابلے کے لیے ایران اور عراق کے سہیوگ پر بل دیا۔ ایران کے راشٹرپتی نے سوموار کو عراق کے پردھان منتری مصطفیٰ الکاظمی کے ساتھ ٹیلی فونی وارتا میں عراق سرکار اور جنتا کو عید کی بدھائی دی۔ انہوں نے کہا کہ آتنکی گٹ داعش آج بھی شیتر کی سرکشا کے لیے گمبھیر خطرہ بنا ہوا ہے، ایسے میں اس آتنکی گٹ سے مقابلے کے لیے دونوں دیشوں کے بیچ سہیوگ بہت ضروری ہے۔ حسن روحانی نے اس بات کا الیکھ کرتے ہوئے کہ آتنکواد کے ورودھ سنگھرش میں امریکہ دوہرا ماپ دنڈ اپنا رہا ہے اور عراق تتھا سیریا کی سیما پر اس کے کریا کلاپ ودھونسک ہیں۔ ईरान के राष्ट्रपति ने कहा कि इराक में उनकी उपस्थिति इस देश में शांति व स्थिरता में कोई सहायता नहीं कर सकती।
गजा पट्टी पर इसराइल की जारी बर्बरता के खिलाफ भारतीय टीम के पूर्व ऑलराउंडर इरफान पठान ने आवाज उठाई। वहीं उनकी इस आवाज को भारतीय सिनेमा जगत की अभिनेत्री कंगना रनौत ने विवादित रूप से देने की कोशिश की। इस विवाद की शुरुआत तब हुई जब इरफान पठान ने इसराइल फिलिस्तीन को लेकर ट्वीट करते हुए फिलिस्तीनियों के खिलाफ इसराइल की बर्बरता का विरोध किया। उन्होंने जैसे ही ट्वीट किया वैसे ही कंगना ने इसको लेकर पूर्व ऑलराउंड पर निशाना साधा। इसके जवाब में इरफान पठान ने एक और ट्वीट कर कंगना की बोलती बंद कर दी। सबसे पहले इरफान पठान ने ट्वीट किया, अगर आप लोगों में थोड़ी सी इंसानियत बाकी है तो जो फिलिस्तीन में इन दिनों घट रहा है उसको बिल्कुल भी सपोर्ट नहीं करेंगे। पठान के इस ट्वीट के बाद कंगना ने इंस्टाग्राम पर एक स्टोरी शेयर करते हुए उन्हें टारगेट किया। कंगना ने भाजपा विधायक दिनेश चौधरी का एक ट्वीट शेयर किया जिसमें लिखा था, इरफान पठान को दूसरे देश से तो इतना लगाव है लेकिन खुद के देश में बंगाल पर ट्वीट नहीं डाल पाए।
किसान नेता राकेश टिकैत ने सरकार को कोरोना को काबू करने में नाकाम होने का जिम्मेदार ठहराया। उन्होंने कहा कि सरकार कोरोना से फेल होने के बाद अब बहानेबाजियों में लगी हुई है। किसान नेता राकेश टिकैत ने न्यूज 24 के एंकर द्वारा डिबेट में पूछे गए इस सवाल पर कि उन पर और किसान आंदोलन पर हरियाणा में कोरोना फैलाने का इल्जाम लग रहा है, कहा, हमारे आंदोलन से कोरोना नहीं फैल रहा है, ये सरकार कोरोना से फेल होने के बाद अब बहानेबाजी में लगी हुई है। राकेश टिकैत ने कहा कि किसान आंदोलन की जगह पर सोशल डिस्टेंस बना रहता है। उन्होंने कहा कि आंदोलन स्थल पर हवादार मकान बनाए गए हैं, दवा का इंतजाम भी वहां पर किया गया है, ये तो हरियाणा सरकार की भी जिम्मेदारी है कि यहाँ पर वो साफ सफाई का विशेष ध्यान रखे।
इंडियन एक्सप्रेस को इंटरव्यू में भारत के टॉप वायरोलॉजिस्ट शाहिद जमील ने कहा था कि सरकारी अधिकारियों ने वक्त से पहले जनवरी में ये मानकर गलती की थी कि महामारी खत्म हो गई है। भारत के टॉप वायरोलॉजिस्ट शाहिद जमील ने भारतीय सार्स कोव टू जीनोमिक्स कंसर्शियम INSSCOG के वैज्ञानिक सलाहकार ग्रुप के अध्यक्ष पद से इस्तीफा दे दिया है। यह ग्रुप कोरोना वायरस के जीनोम स्ट्रक्चर की पहचान करने के लिए बनाया गया था। शाहिद जमील ने हाल ही में एक लेख में केंद्र सरकार की नीतियों की आलोचना की थी। गौरतलब है कि शाहिद जमील अशोका यूनिवर्सिटी में त्रिवेदी स्कूल ऑफ बायोसाइंस के डायरेक्टर हैं। हाल ही में उन्होंने न्यूयॉर्क टाइम्स में एक लेख लिखा था जिसमें उन्होंने केंद्र सरकार की नीतियों की आलोचना करते हुए कहा था कि भारत सरकार पॉलिसी बनाने में जिद्दी रवैया अपना रही है। उन्होंने सरकार को जिद्दी रवैया छोड़ने की सलाह दी थी। कोरोना पेंडेमिक पर वे लगातार अपने विचार रखते रहे हैं। और इसी के साथ रेडियो तेहरान से अंतर्राष्ट्रीय समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
दोस्तों, मैं हूं रविश जैदी और आपका स्वागत है राजनीतिक चर्चा के दैनिक कार्यक्रम में। आज के कार्यक्रम में हम सबसे पहले बात करेंगे गजा पर बरसते इसराइली बमों और वहां से आती दिलों को दहला देने वाली तस्वीरों की।
نحن الان في وسط مدينه غزه حيث الجريمه
और फिर बात करेंगे चीन द्वारा मानवाधिकारों को लेकर अमेरिका की गई आलोचना की। और अंत में चलेंगे भारत, जहां बंगाल में चुनाव की समाप्ति के बाद भी जारी राजनीतिक उठापटक के बारे में हमारे संवाददाता आपको बताएंगे।
पश्चिम बंगाल में राजनीति फिर से गर्मा गई है।
तो सबसे पहले चलते हैं फिलिस्तीन और बात करते हैं सोमवार की तड़के गजा पर आम लोगों के घरों पर इसराइल द्वारा बरसाए गए बमों की। इस संबंध में गजा फिलिस्तीन से IRIB के संवाददाता इब्राहिम अहमद एक रिपोर्ट पेश कर रहे हैं हमारे साथी मोहम्मद अली कुम्मी की आवाज में।
नहनु الان في وسط مدينه غزه حيث الجريمه।
हम इस समय गजा शहर के केंद्र में हैं। ये अलवहदा नामक इलाका है जहां जघन्य अपराध हुआ है। अवैध ज़ायनी शासन के युद्धक विमानों ने सोमवार तड़के कई आम नागरिकों के घरों को निशाना बनाया है, जिसमें 40 से ज्यादा लोग शहीद और 60 अन्य घायल हुए हैं। शहीदों के शवों को मलबे के नीचे से बाहर निकालने की कोशिश की जा रही है। सहायता कर्मियों द्वारा कई घंटों के प्रयास के बाद कई लोगों को मलबे के नीचे से बचाया जा सका है।
नहनु अमाम जरीमा इसराइलिया बशअ, नहनु अमाम जरीमा हर्ब।
इस समय इसराइल द्वारा अंजाम दिए जा रहे युद्ध अपराधों का सामना कर रहे हैं। यहाँ एक बहुत ही भयानक अपराध हुआ है। दसियों शहीद हुए, जिनमें बच्चे, महिलाएं और बड़ी उम्र के लोग शामिल हैं। यहाँ सबकी जिंदगी खतरे में है। महिलाएं, बच्चे और सभी के सभी ज़ायोनी आतंकियों के निशाने पर हैं। ज़ायोनी शासन के अधिकारियों को अपराधियों के रूप में अंतर्राष्ट्रीय अदालत में खींचा जाए और उन पर मुकदमा चलाया जाए। हालांकि गृह मंत्रालय, पुलिस और बचाव दल की ओर से पूरी कोशिश जारी है। यहाँ एक 6 मंजिला इमारत, इसमें रह रहे लोगों के साथ पूरी तरह से ध्वस्त हो गई है। बाईं ओर जो मलबा आप देख रहे हैं, वो पास की क्षतिग्रस्त आवासीय इमारत का है, जिसको बहुत ज्यादा नुकसान पहुंचा है। यहाँ एक बुजुर्ग शहीद हुए हैं। ये सभी जघन्य अपराध पूरी दुनिया के सामने ऐसी स्थिति में हो रहे हैं कि वे न सुनने और न देखने का बहाना नहीं कर सकते। इन अपराधों का जारी रहना अंतर्राष्ट्रीय समुदाय के माथे पर कलंक का टीका है। बचाव कर्मी एक बुजुर्ग शहीद महिला के शव को मलबे से बाहर निकालने में सफल हुए हैं। ये सभी इसराइल के वे लक्ष्य हैं कि दावा करता है कि वो कामयाब हो गया है। हम हर कुछ महीने में देखते हैं कि उसकी ये कामयाबी बच्चों, महिलाओं और बूढ़ों को निशाना बनाना है। ये सभी मंजर गजा में ज़ायोनी शासन द्वारा आम नागरिकों के खिलाफ किए जाने वाले अपराधों के साक्षी हैं। इस बीच प्रतिरोध बल ने ज़ायोनी शासन के अपराधों का जवाब देते हुए अवैध ज़ायोनी कॉलोनियों, नतीफूत, असदूद और अन्नकीब समुद्री तट के कस्बों को मिसाइलों से निशाना बनाया है। फिलिस्तीन के जिहाद इस्लामी आंदोलन की सैन्य शाखा ने भी पहली बार अल-कासिम मिसाइल की तस्वीरों को प्रकाशित किया और लिखा है कि इस मिसाइल का इस्तेमाल कुद्स की तलवार नामक युद्ध में किया गया था और इससे खान यूनुस के पूर्व में ज़ायोनी शासन की थल सेना के ठिकानों को निशाना बनाया गया था। वहीं कड़ी सेंसरशिप के बावजूद समाचार एजेंसी रॉयटर्स ने अवैध अधिकृत फिलिस्तीन के क्षेत्रों में रॉकेटों के हमलों से लगी आग से हुए नुकसान की ड्रोन से ली गई तस्वीरों को छापा है।
इब्राहिम अहमद, खबर गुजारी सदा वसीमा, गजा فلسطين।
और अब चलते हैं चीन और बात करते हैं मानवाधिकारों को लेकर बीजिंग और वाशिंगटन के बीच जारी टकराव की और फिलिस्तीन के मामले पर भी दोनों देशों के आमने सामने आने की। इस बारे में बीजिंग से IRIB के संवाददाता मोहम्मद रजा खालिद वर्दी अधिक जानकारी दे रहे हैं हमारे साथी सैयद मीसम की आवाज में।
चीन के विदेश मंत्रालय का कहना है कि मानवाधिकारों को लेकर अमरीकी पाखंड की पोल खुल चुकी है और अब अंतर्राष्ट्रीय समुदाय भी उसकी आलोचना कर रहा है। चीनी विदेश मंत्रालय के अनुसार अमेरिका मानवाधिकारों के झूठे आरोपों के जरिए दुनिया भर के देशों पर दबाव बनाता है और उसे राजनीतिक हथकंडे के तौर पर इस्तेमाल करता है। इसी तरह शिनजियांग के बारे में झूठ बोलकर वो चीन के आंतरिक मामलों में दखल देता है, जबकि बड़ी संख्या में मुसलमान फिलिस्तीन में युद्ध से प्रभावित हो रहे हैं, लेकिन पाखंडी अमेरिका ने उस पर अपनी आंखें बंद कर रखी हैं। چینی ودیش منترالے کی پروکتا کہتی ہیں کہ ہمیں چاہیے کہ ہم دنیا کا سب سے بڑا آئینہ بنائیں اور اسے امریکہ کو دیں تاکہ وہ خود کو اچھی طرح سے اس میں دیکھ سکے اور اپنے اندر آوشیک سدھار کر سکے۔ امریکہ ایسی استھتی میں نہیں ہے کہ وہ مانوادھیکاروں کو لے کر چین پر کسی بھی طرح کی ٹیکا ٹپنی کرے۔ چین کے ودیش منترالے کی پروکتا نے کہا کہ سرکشا پریشد کے سدسیوں نے فلسطینی لوگوں کے سمبندھ میں چنتا ویکت کی اور سرکشا پریشد سے شانتی کو بڑھاوا دینے اور تناؤ کم کرنے میں اپنی بھومیکا نبھانے کا آہوان کیا ہے، لیکن امریکہ سنیکت راشٹر سرکشا پریشد میں ایک آدھیکار طریقے سے بادھا ڈال رہا ہے۔ بیجنگ کا کہنا ہے کہ امریکہ اپنے لکشیوں کو حاصل کرنے کے لیے طرح طرح کے ہتھ کنڈے اپنا رہا ہے۔ امریکہ چاہتا ہے کہ زور زبردستی سے، دھمکی سے، آرتھک اور تکنیکی پرتیبندھوں کے ذریعے سے اپنے ادیشوں کو پراپت کرے، حالانکہ یہ اس کا طریقہ اب فیل ہو چکا ہے۔ جانکاروں کا کہنا ہے کہ امریکہ نے مانوادھیکاروں کو لے کر جو گندا کھیل کھیلا ہے اسے لے کر اسے شرم آنی چاہیے۔ امریکہ نے کبھی بھی اپنے دوغلے پن کی نیتی کو نہیں چھوڑا۔ وشیشوں کا کہنا ہے کہ زور زبردستی کی کوٹ نیتی اور ڈرانا دھمکانا یہ سنیکت راجیہ امریکہ کی ایک سامان رڑنیتی ہے، ساتھ ہی اس کا پاکھنڈ اور دوہرا ماپ دنڈ دنیا کے سامنے آ چکا ہے۔
اور اب رک کرتے ہیں بھارت کا اور بات کرتے ہیں بھارت کے پشچم بنگال راج کی۔ اس راج میں چناؤ سماپت ہوئے 2 سپتاہ کا سمے بیت رہا ہے، لیکن لگاتار ٹی ایم سی اور بی جے پی کے بیچ ٹکراؤ کی استھتی بنی ہوئی ہے۔ اس بارے میں وستار سے جانکاری دے رہے ہیں دلی سے ہمارے سمواددتا شمشاد کاظمی۔
پشچم بنگال میں جہاں حالیہ ودھان سبھا چناؤ میں ترنمول کانگریس کو پرچنڈ جیت ملنے کے بعد اس نے تیسری بار سرکار بنائی ہے، ناردا اسٹنگ کیس کو لے کر راجنیتی پھر سے گرما گئی ہے۔ کتھت بھرشٹاچار کے اس معاملے میں سی بی آئی نے آج راجیہ کے کیبنٹ منتری فرہاد حکیم اور سبرت مکھرجی کے ساتھ ودھائک مدن مترا اور ٹی ایم سی کے پورو ودھائک شوبھن چٹرجی کو گرفتار کیا ہے۔ یہ چاروں 2014 میں ممتا بینرجی کی سرکار میں منتری تھے۔ حال میں سمپن ودھان سبھا چناؤ میں حکیم، مکھرجی اور مترا ٹی ایم سی کے پھر سے ودھائک چنے گئے ہیں، جبکہ بھاجپا میں شامل ہونے کے لیے ٹی ایم سی چھوڑ چکے چٹرجی نے اب دونوں ہی پارٹیوں سے اپنے سمبندھ توڑ لیے ہیں۔ سی بی آئی نے ان آروپیوں کی گرفتاری کے لیے راجیہ سے انومتی مانگی تھی، جن کی انومتی کے بعد کاروائی کی گئی۔ ٹی ایم سی کے ان نیتاؤں کی گرفتاری کے بعد کولکتہ استھت سی بی آئی کاریالے کے باہر ہنگامہ ہوا، جسے لے کر راجیہ جگدیپ دھنکھڑ نے قانون ویوستھا پر چنتا ویکت کرتے ہوئے پولیس کی اور سے کوئی کاروائی نہ کرنے پر سوال کھڑے کیے ہیں۔ ٹی ایم سی کے ان نیتاؤں کی گرفتاری کے بعد مکھیہ منتری ممتا بینرجی اپنے وکیلوں کے ساتھ سی بی آئی کاریالے گئیں اور کہا کہ انہیں بھی گرفتار کیا جائے۔ ناردا ٹی وی نیوز چینل نے 2014 میں کتھت اسٹنگ آپریشن کیا تھا، جس میں ترنمول کانگریس کے منتری، سانسد اور ودھائک لابھ کے بدلے میں ایک کالپنک کمپنی کے پرتندھیوں سے کتھت طور پر دھن لیتے ہوئے نظر آئے تھے۔ یہ ٹیپ پشچم بنگال میں ورش 2016 کے ودھان سبھا چناؤ کے پہلے سارجنک ہوا تھا۔ کلکتہ ہائی کورٹ نے اسٹنگ آپریشن کے سمبندھ میں مارچ 2017 میں سی بی آئی جانچ کا آدیش دیا تھا۔ بتایا جاتا ہے کہ اس معاملے میں ٹی ایم سی کے مکل رائے اور ادھیکاری بھی آروپی ہیں، لیکن وہ اب بھاجپا کے ودھائک چنے گئے ہیں اور ان کے ورودھ کاروائی کی انومتی نہیں دی گئی ہے۔ کانگریس نے حالیہ ودھان سبھا چناؤ میں بھاجپا کی ہار کے بعد ٹی ایم سی نیتاؤں کے خلاف پرانے معاملے میں کاروائی کو بدلے کی بھاونا سے کی جا رہی کاروائی بتایا ہے۔ یدپی پشچم بنگال کے ودھان سبھا چناؤ میں کانگریس کا سپڑا صاف ہو گیا ہے، لیکن اس پارٹی کے پروکتا ابھیشیک منو سنگھوی نے ٹی ایم سی نیتاؤں کی گرفتاری پر سوال اٹھایا ہے۔ انہوں نے ٹویٹ سندیش میں کہا کہ آخر اچانک گرفتاری کرنے کی اتنی جلدی کیوں دکھائی گئی۔ انہوں نے یہ بھی لکھا ہے کہ ودھائکوں کے خلاف کاروائی اسپیکر کی انومتی کے بنا गणना नहीं की जा सकती। बताया जाता है कि केंद्रीय जांच ब्यूरो ने इस मामले में स्पीकर से नहीं बल्कि सीधे राज्यपाल से अनुमति ली है, जिन पर पक्षपातपूर्ण रवैया अख्तियार करने के आरोप लगते रहे हैं। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
दोस्तों, इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं समाप्त होता है। यह तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। दोस्तों, हमारी आज की सभा का अंतिम कार्यक्रम होगा जल संकट, लेकिन उससे पहले प्रस्तुत है कार्यक्रम विश्व दर्पण।
विश्व दर्पण। दोस्तों, विश्व दर्पण लेकर आपकी सेवा में उपस्थित हैं अख्तर रिज़वी का सलाम स्वीकार करें। आज के कार्यक्रम में हम इसराइल के अपराधों पर फिलिस्तीनियों की ऐतिहासिक जवाबी कार्रवाई के विषय पर चर्चा करेंगे। पिछले कई दिनों से मस्जिद अल अक्सा और पूर्वी बैत अल मुकद्दस में ज़ायनिस्ट सैनिकों और इसराइली कट्टरपंथियों के हाथों फिलिस्तीनियों पर हो रहे अत्याचारों के जवाब में फिलिस्तीन के प्रतिरोधकर्ता गुटों ने एक अल्टीमेटम देने के बाद सोमवार की शाम से अवैध अधिकृत फिलिस्तीन के विभिन्न क्षेत्रों में इसराइली सेना के ठिकानों और महत्वपूर्ण अड्डों पर मिजाइलों और रॉकेटों की बारिश कर दी। मीडिया सूत्रों का कहना है कि इसराइली ठिकानों पर फिलिस्तीनियों ने अपने इतिहास का अब तक का सबसे बड़ा मिसाइली हमला किया। इसी मध्य हमास ने कहा कि बमबारी के जवाब में बमबारी के फैसले से वो किसी भी कीमत पर पीछे नहीं हटेगा और जवाबी हमले जारी रखेगा। हमास के प्रवक्ता ने कहा कि ज़ायनी शासन के अत्याचारों के जवाब में फिलिस्तीनी गुटों ने यह जवाबी कार्रवाई इसराइलियों पर की है। हमास के प्रवक्ता ने कहा कि बमबारी के जवाब में फिलिस्तीनियों की बमबारी में हौसला हार जाने के बाद ज़ायनी शासन ने अब जानबूझकर गज़ा में महिलाओं और बच्चों को निशाना बनाना शुरू कर दिया है। गज़ा पर इसराइली सेना के अब तक के हमलों में दर्जनों लोग शहीद और घायल हो चुके हैं। शहीदों में बड़ी संख्या बच्चों की भी है।
Keep it up, son!
اسلامی گڑتنتر ایران کے ودیش منتری محمد جواد ظریف نے بیت المقدس اور مسجد الاقصی کی گھٹنا پر پرتکریا ویکت کرتے ہوئے عربی بھاشا میں ایک بیان جاری کر کے کہا کہ بیت المقدس اور مسجد الاقصی کی گھٹنا سے یہ ثابت ہو گیا ہے کہ اسرائیل ایک نسل بھیدی سرکار ہے۔
ان الہجوم علی المسجد الاقصی المبارک وقتل المسلمین وانتهاك حرمت المقدسات الدینیہ اکبر دلیل علی الطبیعه العنصریه الاجرامیه لهذا الکیان الغاصب۔
غزہ کے فلسطینی منگلوار کو غزہ پٹی کے وبھن کھیتروں میں زائنی شاسن کے پاشوک حملوں میں شہید ہونے والوں کی شو یاترا میں شامل ہوئے۔ حملہور اتیگرہکاری زائنی شاسن کے اپرادھوں کی نندا کرتے ہوئے انہوں نے سچیت کیا کہ شہیدوں کے خون کا بدلہ ضرور لیا جائے گا۔ فلسطینیوں پر ہونے والے اتیاچاروں کی پوری دنیا میں نندا ہوئی اور پاکستان کی جنتا نے کووڈ پروٹوکول کا خیال رکھتے ہوئے سڑکوں پر نکل کر اسرائیل کے ورودھ پردرشن کیے۔
فلسطین کی آزادی تک جنگ رہے گی، جنگ رہے گی، فلسطین کی آزادی تک جنگ رہے گی، جنگ رہے گی، مرد آباد، مرد آباد۔ اب بتانا آج کا یہ مظاہرہ شروع ہوگا کہ پاکستان کے عوام فلسطین کے ساتھ ہیں۔
دوسری اور فلسطینی گٹوں نے فلسطینیوں، وشیش کر بیت المقدس کے فلسطینیوں کو اس بات کا وشواس دلایا ہے کہ وہ اکیلے نہیں ہیں اور فلسطینی گٹ ان کے ڈھال اور ہتھیار ہیں۔ پاکستان کے پرسدھ ٹیکہ کار گلشن حسین نقوی کا کہنا ہے کہ مسجد الاقصی، پوروی بیت المقدس اور شیخ جرہ کے کھیتر سے زبردستی فلسطینیوں کو ان کے گھروں سے نکالنے کی گھٹنا پر نظر ڈالنے سے یہ بات سامنے آتی ہے کہ مسجد الاقصی پوری طرح سے خطرے میں تھی، تو ایسے میں فلسطینی گٹوں کے پاس سیف القدس کاروائی کرنے کے علاوہ کوئی اور راستہ نہیں بچا تھا۔
فلسطینیوں کے سامنے شروع سے ہی، جب سے صہیونی حکومت نے قبضہ کیا ہے اور اپنی ناجائز حکومت کا اعلان کیا ہے 1948 سے، تب سے استقامت کے علاوہ فلسطینیوں کے پاس اور کوئی راستہ نہیں ہے۔ صہیونی حکومت جو ہے وہ دونس داندلی کی حکومت ہے، اس کی پوری جو ماہیت ہے، اس کی جارحیت کی، ظلم و ستم کی ماہیت ہے، یہ وجود میں آئی ہے تو صرف زور و زبردستی کے ساتھ آئی ہے، اور اگر یہ کوئی زبان سمجھتی ہے تو وہ بھی زور اور زبردستی کی زبان ہے۔ میں یہ سمجھتا ہوں کہ بانی انقلاب اسلامی حضرت امام خمینی رحمۃ اللہ علیہ نے جب یہ کہا تھا کہ صہیونی حکومت جو ہے یہ کینسر کا پھوڑا ہے، اور اگر سارے مسلمان، سارے اسلامی ممالک مل کر ایک ایک بالٹی اس حکومت پر ڈال دیں تو یہ حکومت جو ہے، یہ ناجائز حکومت خود بخود اس میں بہہ جائے گی۔ تو میں یہ سمجھتا ہوں کہ اگر اس وقت ان عرب ممالک نے جو آج تک چپ سادے ہوئے ہیں اور چار مرتبہ صہیونی حکومت کے ہاتھوں شکست کھا چکے ہیں، اگر یہ صہیونی حکومت کے سامنے گھٹنے ٹیکنے کے بجائے بانی انقلاب اسلامی امام خمینی رحمۃ اللہ علیہ کی آواز میں آواز ملاتے اور ان کی آواز پر لبے کہتے اور ان کا ساتھ دیتے، ان کے نظریے پر عمل کرتے، سوچتے کہ امام خمینی رحمۃ اللہ علیہ نے یہ جو فرمایا ہے وہ کہاں تک درست ہے اور کہاں تک اس پر عمل کیا جا سکتا ہے، تو اگر یہ امام خمینی رحمۃ اللہ علیہ کی پالیسی پر چلتے تو نہ صرف فلسطینیوں کے حقوق پامال ہوتے بلکہ آج صہیونی حکومت کا نام و نشان تک بھی نہ ہوتا۔
پاکستان کے پرسدھ اور ورشٹھ ٹیکہ کار عمر ریاض عباسی کا کہنا ہے کہ پوروی بیت المقدس، مسجد الاقصی اور شیخ جرہ میں جو کچھ بھی اسرائیل کر رہا ہے وہ عرب دیشوں کی وجہ سے ہے۔ اگر عرب دیش شروع سے اسرائیل کے ورودھ اسٹینڈ لیتے تو آج یہ دن دیکھنے کو نہ ملتا۔
میرا ماننا یہ ہے کہ قصور ہمارا اپنا ہے، سوری ٹو سے، یہ بات کئی لوگوں کو غلط لگے گی، اسرائیل ایک چھوٹا سا ٹکڑا ہے درمیان میں اور سراؤنڈیڈ بائی 57 اسلامک کنٹریز، 57 اسلامی ممالک، اور وہ میں اسے امت مسلمہ نہیں کہوں گا۔ میں آج آپ کے پروگرام میں واضح طور پہ کہہ رہا ہوں، میرے نزدیک اس وقت امت مسلمہ کا کوئی کانسیپٹ نہیں ہے۔ یہ میں جذباتی طور پہ نہیں کہہ رہا، ریسرچ بیسڈ انالیسز دے رہا ہوں۔ دیر آر 57 اسلامک کنٹریز بٹ دے آر ناٹ یونائٹیڈ، وہ مسلم امہ نہیں ہے، وہ اسلامی ممالک ہیں، ان کی اپنی اپنی ٹیریٹوریل باؤنڈریز ہیں۔ سوائے ایران کے، اسلامی جمہوریہ ایران کے، یا پاکستان کے اندر ایک پبلک سطح پہ ایک اویئرنیس یا گورنمنٹ کی پالیسی ہے، ٹرکی تھوڑا اسٹینڈ لیتا ہے، باقی 54 اسلامی ممالک مجھے بتا دیں کہ ایک ملک نے آواز بلند کی۔ تو کیا ایران، پاکستان اور ترکی کے کچھ سینٹیمنٹس انہوں نے ہی مطلب ایک لیا ہوا ہے؟ کیوں یونائٹیڈ نہیں ہوتے؟ او آئی سی ڈیڈ مردہ گھوڑا ہے۔ آپ مجھے ایک بات بتائیں، ہم کہتے ہیں کہ جی ہم مسلمانوں میں بڑا جذبہ ہے، فلاں ہیں، یہ کر دیں گے، ہر تقریباً جو باقی اسلامی ممالک ہیں، عرب کنٹریز بالخصوص، فرانس کی پروڈکٹس وہاں پہ چل رہی ہیں، اسرائیل کی پروڈکٹس کھلی ہیں، تو جب آپ نے بزنس ٹائز بنائی ہوئی ہیں تو آپ فلسطین کے حق میں کیسے آواز بلند کریں گے؟ تو فلسطینیوں کا اس وقت جو جذبہ حریت ہے، انہوں نے دیکھ لیا ہے کہ اکثر عرب کنٹریز، مسلمان ممالک، ان کے بزنس ٹائز ہیں اسرائیل کے ساتھ، اب وہ تسلیم کرنے گھٹنوں کے بل بیٹھے ہوئے ہیں۔ وہ جو آل سعود ہے کہ ہمیں پتہ نہیں کیا پوری دنیا مل جائے گی، اور اس کے ساتھ انہوں نے بزنس ٹائز بنائی ہیں، اس پہ فلسطینیوں کی نظر ہے، لہذا اس کا بڑا امپیکٹ پڑا ہے ان پہ، اور پوزیٹیو امپیکٹ پڑا ہے۔
اویدھ ادھکرت فلسطینی کھیتروں پر فلسطینی گٹوں کے میزائل حملوں کے بعد اسرائیلی بستیوں میں موت کا سناٹا چھایا ہوا ہے، اور پردھان منتری بنیامین نتنیاہو اپنے سینیہ ادھکاریوں اور منتری منڈل کے ساتھ بیٹھک پر بیٹھکیں کر رہے ہیں۔ اس پوری استھتی میں یہ بات صاف ہو گئی ہے کہ وہ دور ختم ہو گیا ہے کہ اسرائیل جب چاہے فلسطینیوں پر حملے کر دے اور ان کے گھر اجاڑ دے، اب اسے اپنے اپرادھوں کی سزا بہرحال بھگتنی پڑے گی۔ پاکستان کے سینئر ٹیکہ کار عمر ریاض عباسی پوری دنیا سے یہ سوال کرتے ہیں کہ اسرائیل نے اپنا میپ کیوں نہیں بنایا۔ وہ کہتے ہیں کہ اسرائیل کی نظر پورے عرب دیشوں پر ہے، اور اسی لیے اس نے آج تک اپنا نقشہ نہیں بنایا۔
جب آپ کے پاس کچھ بھی نہ ہو تو اللہ کی مدد و نصرت تو ہے، انہوں نے وہ اکوپ کیا ہے، ان کے وہ جو ینگسٹرز ہیں مختلف یونیورسٹیز سے پڑھے ہیں، پرزے بنانا، جوڑنا، ڈیٹرینس حاصل کرنا، وہ سارا ہی انہوں نے انڈر ایسٹیمیٹ کیا ہے فلسطین کی یوتھ کو۔ فلسطینیوں نے کسی سے مدد نہیں لی، وہ اپنی خود اعتمادی پہ، سیلف ڈیٹرمینیشن پہ، اپنی کوالٹی پہ، اپنا جو وزڈم تھا، ذہن تھا، ٹیکنالوجیکل مائنڈ تھا، اس کے ذریعے انہوں نے بہت کچھ حاصل کر لیا ہے، اور اب وہ سٹون سے لے کے ٹورڈز ٹیکنالوجیکل ویپنز وہ بڑی خوبصورتی کے ساتھ بڑھے۔ لیکن میرا سوال یہ ہے پوری مسلم امہ سے کہ کبھی آپ نے سوچا کہ اسرائیل کا نقشہ نہیں ہے؟ اسرائیل کا میپ مجھے کوئی دکھا دے۔ اسرائیل اپنا میپ نہیں بناتا اس لیے کہ آج وہ میپ بنا دے تو کل انٹرنیشنل کورٹ میں کہا جا سکتا ہے، دنیا پوچھ سکتی ہے کہ بھئی آپ کی تو باؤنڈریز یہ تھی، یہ آپ قبضے کرتے چلے جا رہے ہیں۔ اس نے میپ اسی لیے نہیں بنایا کہ وہ پورے عالم عرب کو ہڑپ کرنا چاہتا ہے، اور یہ میرا لکھ لیں کہ وہ ایکسپینڈ کرے گا۔
اسلامی کرانتی کے ورشٹھ نیتا نے منگلوار کو چھاتر سنگٹھنوں کے پرتندھیوں کے ساتھ ایک ورچوئل ملاقات میں اس بات پر زور دے کر کہ زائونی طاقت کی زبان کے علاوہ کچھ نہیں سمجھتے، کہا کہ فلسطینیوں کو اپنی شکتی اور پرتیرودھ میں وردھی کر کے اپرادھیوں کو آتم سمرپن کرنے اور بربر کاروائیوں کو روکنے کے لیے مجبور کر دینا چاہیے۔
خوشبختانه فلسطینی ها بیدارند و آزمند، باید هم دنبال بکنن، جز با زبان قدرت با این جنایتکارا نمیشه حرف زد، بایستی خودشون رو قوی کنن و بیستن و مقابله کنن و طرف رو مجبور کنن به این که از جنایت کوتاه بیاد و تسلیم حق و انصاف بشه۔
دوستو، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے، ہمیں انومتی دیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔
ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کارکرم۔
جل سنکٹ۔
دوستوں، کارکرم جل سنکٹ میں آپ کا سواگت ہے۔ سواتی اور روش زیدی کا سلام سویکار کریں۔ ہم آج کے کارکرم میں پانی کی بچاؤ کی شیلیوں پر چرچا کریں گے۔
دوستوں، آج پوری دنیا میں کسی پر بھی پانی کی اہمیت کی بات چھپی نہیں ہے۔ یہاں پر اس بات کا اُلیکھ آوشک ہے کہ پانی کی بچت کے ساتھ ساتھ جل سنکٹ کے سمادھان پر بھی دھیان دینا آوشک ہے۔ اتیت میں یہ کلپنا کی جاتی تھی کہ دنیا میں پانی کے سروت اسیمت ہے، لیکن آج دنیا کے زیادہ تر دیشوں نے پانی کے سروتوں کے سیمت ہونے کے وشے کو سمجھ لیا ہے اور انہوں نے پانی بچاؤ کی شیلی پر کام کرنا بھی شروع کر دیا ہے۔ جل سنکٹ ایسی گھٹنا ہے جو پراکرتک روپ سے یا منش دوارا اچانک یا دھیرے دھیرے استتو میں آتی ہے، اور اس کو دور کرنے کے لیے آپاتکالین اور مولبھوت کاروائیاں کیے جانے کی آوشکتا ہے۔ جل سنکٹ سے نپٹنے کے لیے سرکاریں اور منش کچھ کام کرتے ہیں تاکہ جل سنکٹ کو کنٹرول کیا جا سکے اور مانو جیون کو سامان استھتی کی اور پلٹایا جا سکے۔
جل سنکٹ کے کال میں ہی صحیح جانکاریاں سنکٹ کو سیمت کر سکتی ہے اور جل کے صحیح پریوگ میں جنتا کے سہیوگ کے حالات پرشست کر سکتی ہے۔ ادھارن سوروپ، پوری دنیا میں جل سنکٹ کے عام ہونے کے بعد امریکہ کے دو ویگیانکوں نے اس ویشوک سمسیا سے چھٹکارا پانے کے لیے ایک انتراشٹری نسخہ پیش کیا۔ ان دو وشیشوں نے دنیا کے 80 دیشوں کے 1200 جل وشیشوں کی رائے لی اور جل سنکٹ سے نپٹنے کی شیلیوں کا اعلان کیا۔
विशेषज्ञों द्वारा बयान किए गए दृष्टिकोणों के आधार पर यह कहा जा सकता है कि पानी के प्रयोग की शैली को बदलकर इस संकट को नियंत्रित किया जा सकता है। वे कहते हैं कि सबसे पहले ये समझने की जरूरत है कि जल संकट मुंह खोले खड़ा हुआ है और इस पर काबू पाने के बाद ही जल संकट की समस्या से निपटा जा सकता है। इसके लिए दीर्घकालीन रणनीति पर काम करने की आवश्यकता है। कम पानी का संकट हमारे ग्रह के लिए हमेशा चिंताएं उत्पन्न करता रहता है। मीठे पानी का भंडार निरंतर कम हो रहा है। पानी के बहुत अधिक संसाधन जो इकोसिस्टम की रक्षा करते हैं और मानव जनसंख्या की जरूरतों को पूरा करते हैं, इस संकट से बुरी तरह प्रभावित हैं। नदियां, झीलें और भूमिगत जल भंडार या तो सूख चुके हैं या बहुत अधिक प्रदूषित हो चुके हैं और दुनिया के आधे से ज्यादा तालाब खत्म हो चुके हैं। सबसे ज्यादा पानी का इस्तेमाल किसान करते हैं और गलत तरीके से इस्तेमाल की वजह से ज्यादातर पानी बर्बाद हो जाता है। دنیا بھر میں وایو پریورتن اور پانی کے استعمال کے غلط طریقوں کی وجہ سے شیتروں میں پانی کم ہو رہا ہے اور سوکھے کی سمسیا پیدا ہو رہی ہے۔ جس شیلی میں اس سمے پانی کا استعمال ہو رہا ہے اس سے حالات اور بھی خراب ہو سکتے ہیں۔ بھارتی نیتی آیوگ کے سدس اویناش مشرا بھارت میں بڑھتے جل سنکٹ کے بارے میں بتاتے ہوئے کہتے ہیں،
ہمارا جو جل کا اپیوگ ہے وہ بہت ہی انفیشینٹ ہے۔ 80% جل सिंचाई में उपयोग होता है, बाकी का कुछ जल हमको इको फ्रेंडली इको फ्लो के लिए चाहिए होता है और इंडस्ट्रीज में जाता है और ड्रिंकिंग वाटर में जाता है। अब दिल्ली का ही एग्जांपल लें, यहाँ पर करीब 45-50% ट्रांसमिशन लॉस हो जाता है, मतलब जो जल पाइपलाइनों में सप्लाई होता है वो पहुँचता नहीं है, और पहुँचता भी है तो ऐसी भी कुछ बस्तियाँ हैं जहाँ पर 30 से 40 लीटर पर कैपिटा पर डे होता है, और कुछ जगहों पर ये 375 लीटर पर कैपिटा पर डे हो जाता है, जबकि 150 लीटर पर कैपिटा पर डे होना चाहिए। तो इस तरह से जो जल का प्रबंधन, जल का मैनेजमेंट और जल का रिसाइकल और रीयूज, ये सारी चीज़ें शामिल है। इरिगेशन में, सिंचाई में जल का 30 to 38% एफिशिएंसी है, तो वह एफिशिएंसी बहुत कम है। हमें वहाँ से कुछ बचत करनी है और उसको ड्रिंकिंग वाटर में देना है।
वर्ल्ड वाइड फंड फॉर नेचर का कहना है कि अगले 10 वर्षों के दौरान दुनिया का सबसे बड़ा संकट पानी का संकट होगा, और इस संकट से एशिया के देश दूसरे महाद्वीपों की तुलना में अधिक प्रभावित होंगे। अब सवाल यह पैदा होता है कि जल संकट की समस्या को किस तरह हल किया जाए। इस बारे में दुनिया के देश विचार विमर्श में लगे हुए हैं। सिंगापुर उन देशों में है जिसने जल संकट की समस्या के बारे में सोचना और उसके हल के लिए कोशिशें करना शुरू कर दिया है। सिंगापुर ने पानी को फिल्टर करने की योजना पर काम शुरू कर दिया है, और यह चीज इस संकट से छुटकारा पाने का एक बेहतरीन रास्ता है। पानी को मीठा बनाने का अर्थ यह है कि पानी को विभिन्न तकनीकों के द्वारा स्वस्थ और पीने योग्य बनाना है। स्वीडन उन देशों में से है जो पानी की कमी और संकट के खिलाफ तकनीकी समाधान के रास्ते पर चल पड़े हैं। वर्ल्ड वाइड फंड फॉर नेचर के एक वरिष्ठ सदस्य डेरेन ग्रोवर का कहना है कि
But one of the things that we learnt during Black Summer was it wasn't just about trees and wildlife, that these fires of unprecedented scale and intensity also had significant impacts on aquatic ecosystems, water quality and water supplies.
Darren Grover कहते हैं कि जल संकट से बचने के लिए सबसे अच्छा तरीका अपनी प्रकृति के साथ छेड़छाड़ न करें और पर्यावरण की ज्यादा से ज्यादा रक्षा करें।
उदाहरण स्वरूप, स्वीडन में रहने वाले एक ईरानी इंजीनियर ने एक आश्चर्यजनक पाइप का आविष्कार किया जिससे पानी की काफी बचत की जा सकती है। यह खबर दुनिया भर के अखबारों में सुर्खियों में रही। यह ऐसा पाइप है जो प्रयोग हुए 90% से अधिक पानी को फिल्टर कर सकता है और दोबारा पानी को इस्तेमाल करने योग्य बनाने की ताकत रखता है। बारिश के पानी को सबसे अधिक बेहतर ढंग से प्रयोग किया जा सकता है। भारत और मलेशिया जैसे देशों ने ऐसे सिस्टम बनाए हैं जिससे अधिक से अधिक बारिश के पानी को प्रयोग किया जा सकता है। विश्व खाद्य संगठन फाओ ने अपनी रिपोर्ट में कहा है कि परमाणु तकनीक के प्रयोग से कृषि क्षेत्र में अनेक प्रकार के सुधार कार्य किए गए जिससे न केवल पानी की कमी का मुकाबला किया जा सकता है बल्कि इसके साथ ही अधिक से अधिक कृषि उत्पाद तैयार किए जा सकते हैं। उदाहरण स्वरूप, चिली में चॉकलेट और कॉफी की खेती में सुधार किया गया है और परमाणु तकनीक के प्रयोग से इनकी खेती की जा रही है। कृषि की ये तकनीक 25% तक पानी की बचत कर सकती है।
इन सबके साथ सोलर और विंड एनर्जी जैसे नए ऊर्जा स्रोतों का उल्लेख भी जरूरी है। यह तकनीक जैविक ईंधन का विकल्प साबित हो सकती है और इससे ग्रीन हाउस गैसों के उत्सर्जन को रोका जा सकता है और जमीन को गर्म होने और प्राकृतिक ग्लेशियर की तबाही से भी बचा सकता है। OECD द्वारा बताए गए आंकड़ों के आधार पर पानी की बर्बादी की वजह से पानी की कीमतों में वृद्धि हो रही है, और इन सबके बावजूद अमरीका जैसे बहुत से देशों में पानी की बहुत कम कीमत है और इस शैली में सुधार की आवश्यकता है। दूसरी ओर मध्यपूर्व जैसे क्षेत्रों में समुद्र के पानी से नमक हटाने के कारखानों का प्रयोग किया जा सकता है जिसमें बहुत अधिक ऊर्जा होती है। यहाँ इस बात का उल्लेख आवश्यक है कि समुद्र के पानी से नमक निकल जाने पर वह बहुत अधिक ऊर्जावान होता है, लेकिन इस शैली से उन देशों में जहाँ गर्मी बहुत अधिक पड़ती है और जहाँ दिन में ज्यादातर तेज धूप रहती है, ऊर्जा की कमी को भी पूरा किया जा सकता है। उदाहरण स्वरूप, सऊदी अरब सोलर एनर्जी द्वारा समुद्री जल का विलवर्णीकरण करके पानी के अधिक स्रोत का प्रयोग करने का इरादा रखता है। मस्तर क्लीन एनर्जी के डायरेक्टर यूसुफ अली का कहना है,
इट्स अ गुड इकोनॉमिकल चॉइस, हाउएवर इट्स अ पार्शियल सप्लाई ऑफ इलेक्ट्रिसिटी, इट्स एन इंटरमिटेंट सोर्स।
यूसुफ अली आगे कहते हैं कि पर्यावरण की रक्षा के लिए सोलर एनर्जी का इस्तेमाल सबसे ज्यादा उपयोगी है।
बहुत से विशेषज्ञों का ये मानना है कि वर्तमान समय में नवीन तकनीकों का प्रयोग करके पानी को बर्बादी से रोका जा सकता है, और यही वजह है कि बहुत से देश इस बारे में अधिक कोशिश कर रहे हैं। पूर्वी एशिया के देश भी स्वच्छ, साफ और पीने योग्य पानी के प्रयोग के लिए इसी शैली का प्रयोग कर रहे हैं। दूसरे शब्दों में यूं कहा जा सकता है कि दुनिया के 70% स्वच्छ जल का प्रयोग कृषि के क्षेत्र में होता है, और सिंचाई की शैली को बेहतर बनाकर पानी की जरूरत और पानी के खर्चे के बीच दूरी को कम किया जा सकता है। बहुत से देशों में देखा गया है कि पानी की कमी की वजह से किसानों को कृषि उत्पादों में काफी कमी का सामना करना पड़ रहा है। इन हालात में बारिश से होने वाली सिंचाई तथा वाटरशेड जैसी शैली की मदद से हालात को बेहतर बनाने और बेहतर करने में मदद मिल सकती है, लेकिन अब भी बहुत कम किसान ही इस शैली का प्रयोग कर रहे हैं। तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। हमें अनुमति दें, खुदा हाफिज।
श्रोताओ, ये प्रसारण आप रेडियो तहरान की हिंदी सेवा से सुन रहे हैं। ताज़ा और विस्तृत खबरों के लिए आप हमारी वेबसाइट देखते रहिए। वेबसाइट का पता है parstoday.com/hi। फेसबुक पर हमारे पेज का एड्रेस है facebook.com/irib हिंदी। इसी के साथ ये सभा यहीं पर संपन्न होती है। अब हमें इजाज़त दीजिए। खुदा हाफिज़।